हेलो, वेरी गुड मर्निंग, नमस्कार, हार्दिक स्वागत छ यहाँहरु सम्पूर्णलाई प्रदेशमा साथको विकास प्रति समर्पित एफएम दिनेश एफएम 93.8 मेगाहर्जमा कार्यक्रम तातो बहसको पखेमा बस्नुभएका आदरणीय सम्पूर्ण श्रोता एवं दर्शक महानुभावहरूलाई हार्दिक स्वागत गर्न चाहन्छु कार्यक्रम प्रस्तावन प्रास्थान र हामी दुवै विभिन्न विषयमा चर्चा परिचर्चा बहस गर्छौँ, छलफल गर्छौँ, कुराकानी गर्छौँ, समय सन्दर्भ व्यक्ति विषय विचारमा त्यो सधैँ विश्लेषण गर्छौँ कार्यक्रम तातो बहसमा। र तातो बहसलाई हामी तपाईँ यतिखेर हामीलाई युट्युबमा दिनेश खबरमा गएर तातो बस हेर्न पनि सक्नुहुन्छ भने त्यसै गरी हामीलाई अनलाइनमा दिनेश एफएम .com गरेर संसारैभरि हामीलाई सर्च गरेर पनि यतिखेर सुन्न सक्नुहुन्छ, सुन्दै हुनुहुन्छ होला। र त्यसै गरी हामीलाई एफएम र मोबाइलमा चाहिँ 93.8 मेगाहर्जमा चाहिँ डाइरेक्ट हामीलाई लाइभ सुन्दै हुनुहुन्छ। र आजको यो तातो बसमा हामी खास गरी जेठ 3 गते मदन आश्रित स्मृति दिवसको दिन जुन किसिमले नेपालका दुई वाम गठबन्धन जो बाँधिएका थिए, वाम शक्तिहरू नेपालका कम्युनिस्टहरू एक भएका छन् र अब पूर्व एमाले र पूर्व नेकपा माओवादी केन्द्र एक भइरहँदा नेपालको एउटा नयाँ शक्ति नेपाल कम्युनिस्ट पार्टी स्थापना भएको छ। वास्तवमै 2006 सालमा पुष्पलाल श्रेष्ठ लगायतका केही अग्रज नेताहरूले यो परिकल्पना गरेर जुन सर्वहारा वर्ग नेपालमा चाहिँ एउटा भनौँ न कम्युनिस्ट पार्टीले चाहिँ जनताको मुक्ति दिन सक्छ भन्ने ध्येयका साथ स्थापना गरिएको कम्युनिस्ट पार्टी नेपालको कालखण्डमा खास गरी नेपाली राजनीतिक इतिहासमा हेर्ने भने बेला बखतमा कम्युनिस्टहरू विभाजित भए, टुटफुटको यात्राबाट गुज्रिए, यो तितो यथार्थ हामीले सबैलाई थाहा छ। तर पछिल्लो समय जुन 2047 सालमा तत्कालीन नेता मदन भण्डारीले चाहिँ जनताको बहुदलीय जनवादको जुन प्रतिपादन गरे र तदनुरूप चाहिँ तत्कालीन रूपमा रहेको माले र मार्क्सवादी बीचमा मनमोहन अधिकारीको बीचमा एकता भएसँगै 2051 सालमा नेकपा एमालेको स्थापना भएसँगै नेपालमा चाहिँ एमाले पछिल्लो समय लोकप्रियता बनिरहँदा जुन स्थानीय प्रदेश र केन्द्रीय सरकारहरू जसरी पछिल्लो समय प्राप्त गर्यो, दुईवटा माओवादी र चाहिँ नेकपा एमालेको बिचमा गठबन्धन बनेसँगै जनताले वास्तवमा अब देशमा विकास र समृद्धि हुन्छ कि भन्ने झिनो आशा अपेक्षाका बिचमा चाहिँ पछिल्लो समय उहाँहरूले हामी दुई नौ हामी एक बनेर जान्छौँ भनेर चुनावी एजेन्डा घोषणा सभामै उहाँहरूले भन्दै गरेपछि अन्तत जेठ 3 गते उक्त यात्राको विश्राम गर्दै नयाँ यात्रा सुरु भएको छ। अब नेपालको कम्युनिस्ट कुनै टेम्पोको एकजना ड्राइभरले होइन, अब हामी बुलेट भनौँ एउटा भनौँ उहाँहरूले चाहिँ जुन जेट विमानको कुरा उहाँहरूले गर्नुभएको छ, दुईजना चालक हुन्छन् अब चाहिँ भनेर उहाँहरूले भन्नुभएको छ। यथार्थ कुरामा यो विषयमा हामी कुराकानी गर्दैछौँ। आज हामीसँग स्टुडियोमा हुनुहुन्छ पूर्व नेकपा एमालेका नेता, पूर्व मान्य सांसद एवं हालै नवगठित नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य महेश्वर पाठक हामीसँग हुनुहुन्छ। उहाँलाई म कार्यक्रममा वेलकम गर्छु। पाठक सर नमस्ते, वेलकम। सन्चै हुनुहुन्छ? एटफर्स्ट यहाँलाई धेरै धेरै बधाई शुभकामना दिन चाहन्छु। यहाँ नवगठित नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय सदस्य जस्तो एउटा गरिमामय एउटा नयाँ जिम्मेवारीमा यहाँलाई पार्टीले जुन नेतृत्व पङ्क्तिले एउटा विश्वाससहित यहाँलाई उक्त जिम्मेवारी दिएको छ, यसका लागि यहाँलाई धेरै धेरै बधाई एवं शुभकामना दिन चाहन्छु। कस्तो फिल भइरहेको छ यहाँलाई, खास गरी यो पार्टी एकतासँगै कार्यकर्तामा धेरै उत्साह छ भन्ने कुराहरू सुन्नमा आएको छ, तपाईँ कतिको उत्साहित हुनुहुन्थ्यो खास गरी त्यो दिन, कतिको खुसी हुनुहुन्छ आजसम्म?
अत्यन्त स्वाभाविक छ, नेपालको कम्युनिस्ट आन्दोलनमा लागेका सबै कार्यकर्ताहरू मात्र नभएर नेपालमा अब एउटा स्थिर राजनैतिक प्रणालीको सुरुवात होस् र त्यसले नेपाललाई समृद्धिको बाटोमा अगाडि बढाओस् भन्ने चाहना बोकेका तमाम नेपाली जनताहरू खुसी भएका छन् र यो अहिलेको यो हाम्रो एकताले नेपालमा कम्युनिस्ट आन्दोलनबाट नवगठित होइन पुनर्गठित नेपाल कम्युनिस्ट पार्टी, यो नेपाल कम्युनिस्ट पार्टीले साँच्चिकै एउटा स्थिर शासन दिनेछ र नेपाललाई समृद्धिको बाटोमा अगाडि बढाउनेछ भन्ने कुरामा जनताहरू आशावादी छन्। मलाई लाग्छ धेरै जनताहरूमा खुसियाली छाएको छ। तपाईँले महसुस गर्नुभयो यो पुनर्गठनको एकताको घोषणा भए लगत्तै देशका विभिन्न ठाउँहरूमा कार्यकर्ताहरूले जनताले खुसियालीमा दीप प्रज्वलन गरे, खुसी व्यक्त गरे र धेरै ठाउँमा अहिले त्यस कुराको ठुलो चर्चा परिचर्चा भइरहेको छ। नेपाल मात्र होइन विश्वकै राजनीतिमा नेपालको यो कम्युनिस्ट आन्दोलनको एकता मलाई लाग्छ सबभन्दा बढी चर्चाको शिखरमा छ अहिले।
सबै त्यो यो चर्चाको विषय पनि छ मैसूर जी तपाई कतिको विश्वस्त हुनुहुन्थ्यो खासगरी एकता हुने कुरामा किनभने शंका उपशंकाले पछिल्लो समय घेरिएको थियो दुईवटा पार्टी जो चाहिँ एउटा जनताको बहुदलीय जनवादको नारा लिएर चुनावी मैदानमा हिजोको नेकपा एमाले भने 21औं शताब्दीको माओवादलाई लिएर हिनेको नेकपा माओवादी केन्द्रको बीचमा एकता सम्भव छैन भन्नेहरू धेरै थिए तपाई कतिको विश्वस्त हुनुहुन्थ्यो खासगरी हाम्रा दुईवटा पार्टी अब चाहिँ एकता हुन्छ नभई यो चुनावका लागि मात्र प्रयोजनका लागि नभई कि वास्तवमा अब जनताका लागि चाहिँ एक हुन्छ भन्ने कुरामा तपाईँ विश्वस्त हुनुहुन्थ्यो कि होइन अब नेताहरूको हातमा छ के हुन्छ खै हेर्दै जाउँ यो मनस्थितिमा हुनुहुन्थ्यो तपाईँ पनि
कतिपय घटनाक्रमहरू यो ऐतिहासिक आवश्यकताले निर्देशित गर्दो रहेछ अब धेरै खालका समस्याहरू थिए आशंकाहरू पनि थिए चुनौतीहरू पनि थिए मलाई लाग्छ चुनौती अध्यावी विद्यमान छन् तर यो एउटा ऐतिहासिक आवश्यकता थियो र नेपालको सन्दर्भमा अब गत चुनावमा प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनमा संयुक्त घोषणा पत्र जारी गरेर देशका दुई ठुला वाम शक्तिहरू एउटा गठबन्धन कायम गरेर चुनावमा अगाडि बढिसकेपछि जनताको बिचमा हामीहरूले जुन किसिमका वचनबद्धता व्यक्त गरेका थियौँ अब हामी यो चुनावी गठबन्धनको लागि मात्र तपाईँहरूको बिचमा आएको होइन भविष्यमा हामी एउटै पार्टी ल्याएर सिया हतौडा बोक्ने एउटै जनताको सर्वशक्तिमान कम्युनिस्ट पार्टी गठन गरेर तपाईँहरूको बिचमा आउँछौँ भनेर धेरै ठाउँमा हामीले वचनबद्धता व्यक्त गरेका थियौँ यो नेताहरूले पनि भनेका थिए र एक किसिमको ऐतिहासिक आवश्यकता थियो हाम्रो लागि र त्यो ऐतिहासिक आवश्यकताले एकताको
तर यो तपाईँले एकताको आवश्यकताको
विश्वस्त थियो मैले भने नि धेरै किसिमका आशंकाहरू कतिपय त कृत्रिम आशंकाहरू बाहिर यो एकता नहोस् भन्ने चाहना बोकेका धेरै तत्त्वहरू बिचमा सक्रिय हुने र अनावश्यक किसिमका भ्रमहरू फैलाउने कामहरू पनि गरिरहेका हुन्थे तर कतिपय निश्चित रूपमा कतिपय जटिलताहरू थिए त्यो स्वाभाविक
तपाईँले आवश्यकता भन्नुभयो तर धेरैले के भन्यो भने यो भने बाध्यता थियो कि जनताको म्यान्डेटलाई चाहिँ उहाँहरूको विकल्प पनि थिएन किनभने जनताले जुन उहाँहरूलाई म्यान्डेट दिनुभएको छ उहाँहरूले चुनावी घोषणा सभामै खुलेआम दुवै अध्यक्षले चाहिँ अब भनेको पार्टी एकताको हाम्रो दिशा हो हामी यो कम्युनिस्ट पार्टीलाई एक बनाएर जान्छौँ तपाईँहरू हामीलाई भोट दिनुहोस् विकास र समृद्धि हामी गर्छौँ भन्ने जुन उहाँहरूले उद्घोष गर्नुभएको थियो त्यसको एउटा दबाब पनि हो भन्ने धेरै थरीबाट आउँथ्यो
त्यो आवश्यकताले नै त्यो दबाब सिर्जना गर्यो तर त्यो दबाबले नै एउटा बाध्यकारी स्थितिको सिर्जना गर्यो यो बाध्यता थियो त्यो एकता नगरी सुखै थिएन अहिले साँच्चीकै यो कम्युनिस्ट पार्टीको बिचमा एकता नभएको भए यो चुनावमा यत्रो ठुलो विश्वासका साथ हामीले मतदान गरेर जनताले सर्वशक्तिशाली पार्टी बनाए भोलि अर्को पटक पनि चुनाव हुन्थ्यो चुनावमा हामी के कुरा लिएर जान्थ्यौँ जनताको बिचमा यो बाध्यता पनि थियो यो हाम्रो लागि त्यही बाध्यता भन्नुहोस् तपाईँ यो अपरिहार्य आवश्यकता भने मैले त्यो आवश्यकता नै हो जसले हामीलाई एकताको बाटोमा अगाडि निर्देशित गर्यो र म चाहिँ आफू व्यक्तिगत रूपमा भन्नुहुन्छ भने म चाहिँ यो निश्चित रूपमा एकता हुन्छ भन्ने कुरामा विश्वस्त थिएँ
तर कहिले हुन्छ भन्ने कुरा चाहिँ फिक्स थिएन
मैले भने नि कतिपय जटिलताहरू थिए दुईवटा फरक फरक धारबाट आएको पार्टीहरूको बिचमा अब सङ्गठनात्मक संरचनाका व्यवस्थापनका समस्याहरू थिए सिद्धान्तका समस्याहरू थिए धेरै कुराहरू छलफलमा थिए र अझै पनि छलफल गर्नुपर्ने विषयहरू कतिपय बाँकी छन् त्यो सत्यता हो फेरि तर पनि मलाई के विश्वास थियो भने यो एकता हुन्छ एकता नगरी सुखै छैन तपाईँले बाध्यता भन्नुभयो यो सुखै थिएन बाध्यता थियो हाम्रो लागि त्यो त्यो बाध्यता त्यो अहिलेको युगको अपरिहार्य आवश्यकता हो त्यो आवश्यक थियो नेपालको सन्दर्भमा नेपाललाई अब अगाडि बढाउने वास्तवमा समृद्धिको बाटोमा अगाडि बढाउने हो भने नेपालमा राजनीतिक स्थिरता आवश्यक छ भन्ने कुरा आम जनताले महसुस गरेका छन्
भने यो पार्टी एकताको मेसेज के हुनसक्छ खास जनताका लागि भन्ने हो भने तपाईँहरूका कार्यकर्ताका लागि किनभने पार्टी एकता त गर्नु यहाँले भन्नुभयो आवश्यकता पनि थियो एउटा दबाब पनि थियो तर यसको मेसेज चाहिँ के हो त अहिलेको राजनीतिको लागि हेर्नु भने पछिल्लो समयको जुन घटनाक्रम आयो यसको मेसेज चाहिँ के हो
यो अहिलेको पार्टी एकताले अब नेपालमा विगतमा राजनीतिक पार्टीको नाममा साना साना नाङ्ले पसलहरू थापेर जनतामा विभिन्न किसिमका भ्रम विकृतिहरू सिर्जना गरेर राजनीतिमा साँच्चीकै भन्यो भने राजनीतिलाई विकृत थलो जो बनाएका थिए अहिलेको हाम्रो एकताको प्रक्रियाले मलाई लाग्छ अब अरू पार्टीहरूलाई पनि एकता प्रक्रियामा आउन ध्रुवीकरणमा आउन त्यसले एउटा बाध्यकारी स्थिति सिर्जना गर्छ र त्यस्तो होस् भन्ने हाम्रो चाहना छ हामी के चाहन्छौँ भने नेपालमा नेपाल कम्युनिस्ट पार्टी एउटा पार्टी शक्तिशाली पार्टी गठन भएको छ नेपाली काङ्ग्रेसहरूको पार्टी गठन हो उहाँहरूले पनि हिजो एकता प्रक्रिया आरम्भ गर्नुभएको छ विजय गच्छेदारसँग एकता गर्नुभयो अरू पार्टीसँग सहकार्य गरिरहनुभएको छ उहाँहरू पनि आउनुहोस् एउटा ध्रुवीकरणमा अब यो सारातिना पार्टी खोलेर जनतालाई भ्रममा पारेर राजनीतिमा विकृति बढाउन आवश्यक छैन यो जनताले चाहेको कुरा हो जनताहरू देशमा राजनीतिक स्थिरता चाहन्छन् भन्ने कुरा देखाएको छ। अहिलेको एकताको मेसेजले जनताहरू उत्साहित भएका छन्। यो कुराको सन्देश अब यसबाट शिक्षा विपक्षीहरूले पनि हाम्रा प्रतिपक्षीहरूले पनि लिनुपर्छ भन्ने मेरो मान्यता छ।
तर तपाईँले भन्नुहुँदा बहुदलीय प्रजातान्त्रिक अभ्यासलाई हेर्ने भने धेरै दल हुनु त राम्रो हो भन्छन् नि, त्यो कुरा मान्न तयार हुन्न। यहाँले ध्रुवीकरणको कुरा त गरौँ, यथा एक अर्थमा त्यो ठिक पनि होला, तर बहुदलीय प्रजातान्त्रिक रूपमा हेर्नु,
बहुदलीय लोकतान्त्रिक परिपाटीमा विभिन्न व्यक्तिहरूका विभिन्न विचारहरू हुन्छन्, विभिन्न सिद्धान्तहरू हुन सक्छन्। त्यो विचार सिद्धान्तका आधारमा फरक फरक पार्टीहरू गठन हुन सक्छन्, त्यो सैद्धान्तिक कुरा भयो। तर विश्वभरिमै देखिएको प्र्याक्टिसले के देखाएको छ भने धेरै पार्टीहरूले मात्र देशको विकास उभलाएको छैन। दुईटा तिनवटा मात्रै पार्टीले बहुदलीय परिपाटी अङ्गीकार गरेका, बहुदलीय प्रणालीलाई स्वीकार गरेका, त्यसलाई अभ्यास गरेका देशहरू समृद्धिको बाटोमा धेरै अगाडि पुगेको कुराहरू त विश्व इतिहासले देखाएको छ नि। त्यसले धेरै पार्टी हुन आवश्यक छ भन्ने कुरा होइन। धेरै पार्टी त हामीले देख्यौँ नेपालमा, 50, 60, 70, 80 पार्टी बनाएर, साना पार्टी बनाएर राजनीतिमा कति ठुलो विकृति भयो भन्ने कुरा त त्यो व्याख्या गरिराख्नुपर्छ र मैले
एउटा सांसद हुने, बार्गेनिङ गर्ने, मन्त्री हुने, होइन, त्यो परिपाटी थियो। अब मदन आश्रित, खास गरी भनौँ न मदन भण्डारी जीवराज आश्रितकै निधनको दिन, खास गरी 2050 साल होइन जेठ 3 गतिको जुन घटनाकै दिनलाई लिएर स्मृति दिवसकै दिन उहाँहरूले जुन किसिमले पार्टी एकता गर्नुभयो, यो अलिकति भनौँ न आश्चर्यचकित बनायो। कसैले नसोच्यो भनौँ न, एउटा कल्पनाभन्दा बाहिरको कुरा भयो भन्ने कुराहरू पनि आए। यो तपाईँलाई पनि अब यो केन्द्रीय कमिटीको बैठकका सन्दर्भमा पनि जानकारी थियो कि थिएन, अथवा पार्टीको केन्द्रीय सदस्य पनि हुनुहुन्थ्यो, जानकारी बेगर नै यो पार्टी एनाउन्स भयो कि के हो? महेश्वर सर अलिकति बताउनुहोस् न जनतालाई।
त्यस्तो जानकारी बेगरै होइन, हामी कम्युनिस्ट पार्टीका कार्यकर्ताहरू विगत पूर्व माओवादी अथवा पूर्व एमाले पार्टीका शीर्ष नेताहरूमाथि हाम्रो पूर्ण भरोसा र विश्वास थियो। उहाँहरू निरन्तर वार्ता प्रक्रियामा हुनुहुन्थ्यो र यसलाई कसरी एकताको बिन्दुमा पुर्याउने भन्ने कुरामा उहाँहरू चिन्तित हुनुहुन्थ्यो र हामी सबै विश्वस्त थियौँ। अब यसपटक चाहिँ अब अचानक अघिल्लो दिन 4 बजे मैले पनि सूचना पाएको हुँ कि भोलि 11 बजे बालुवाटारमा हाम्रो केन्द्रीय कमिटीको बैठक बस्दैछ भनेर। म गाडीमा थिएँ, तत्काल मैले जहाजको टिकट पाउन सकिनँ र दोस्रो दिन बिहानको जहाजको टिकट लिएर म त्यो बैठकमा उपस्थित हुन सक्छु कि सक्दैन भन्ने आफैमा विश्वस्त नभएर म पनि त्यो बैठकमा उपस्थित हुन सकेन। त्यस्तो स्थिति सिर्जना भएको हो। तर अब वास्तविकता के हो भने अचानक होइन, र जेठ 3 गते नेपालको कम्युनिस्ट आन्दोलनका दुईटा शीर्ष पुरुषहरू मदन भण्डारी र जीवराज आश्रितको जसरी रहस्यमय दुर्घटनामा मृत्यु भयो, त्यो हामी सबै कम्युनिस्ट कार्यकर्ताहरूको लागि एउटा स्मरणीय दिन हो। र मदन भण्डारीले नेपालको राजनीतिमा अब कम्युनिस्ट आन्दोलनलाई परम्परागत ढङ्गले होइन, सृजनात्मक ढङ्गले कम्युनिस्ट आन्दोलन अगाडि बढाउनु पर्छ र नेपालको सन्दर्भमा कम्युनिस्ट आन्दोलनलाई प्रजातान्त्रिककरण गर्दै, पार्टीभित्र पनि प्रजातान्त्रिककरणको प्रक्रिया अभ्यास गर्दै, शान्तिपूर्ण आन्दोलनको माध्यमबाट नै परिवर्तन सम्भव छ भन्ने कुरा देखाउन खोज्नु भएको थियो। त त्यही दिनमा नै यो जो पार्टीको घोषणा भएको छ, एउटा सत्य कुरा के हो भने हिजो हतियारबन्द आन्दोलन गरेर सशस्त्र सङ्घर्षको माध्यमबाट देशमा हामी राज्य सत्ता प्राप्त गर्छौँ भनेर माओवादी मित्रहरू अगाडि बढिरहनु भएको थियो। हामी तत्कालीन एमालेमा लागेका मानिसहरू यसरी सशस्त्र सङ्घर्षबाट होइन, शान्तिपूर्ण जनआन्दोलनको बाटोबाट पनि देशमा परिवर्तन सम्भव छ, परिवर्तन ल्याउन सकिन्छ र राज्य सत्ता पुग्न सकिन्छ, जनताको लागि धेरै काम गर्न सकिन्छ भन्ने कुरामा हामीहरू विश्वस्त थियौँ। अब हिजो जे भए पनि विगतको जनयुद्धका आफ्ना देनहरू छन्, नेपाली समाजमा त्यसले गहिरो छाप छोडेको छ, त्यसबाट प्राप्त गर्नुपर्ने शिक्षाहरू थुप्रै छन् हाम्रो लागि। विगतको हाम्रो शान्तिपूर्ण जनआन्दोलनबाट पनि देशमा ठुलो परिवर्तन ल्याएको छ, त्यो आफ्नो ठाउँमा छँदैछ। तर एउटा कुरा के हो भने हामी सबै अहिले जो नेपाल कम्युनिस्ट पार्टीमा पुनर्गठित भएका छौँ, हामीले अहिले स्वीकार गरेको सत्यता के हो भने अब नेपालमा हतियारबन्द आन्दोलनको आवश्यकता छैन। हामी नेपाली जनताको लोकप्रिय मत प्राप्त गरेर चुनावको माध्यमबाट हामी देशको राज्य सत्ताको सर्वोच्च ठाउँमा हामी पुगेका छौँ र देशमा हामीले विभिन्न किसिमका नियम कानुनहरू बनाएर जनताको हितमा धेरै ठुलो परिवर्तन गर्न सक्छौँ, देशलाई समाजवादको मार्गमा अगाडि बढाउन सक्छौँ भन्ने बाटो खुला भएको छ। अहिले हामी सबैले महसुस गरेको कुरा के हो भने अबको बाटो भनेको शान्तिपूर्ण आन्दोलनको माध्यमबाट देशलाई समृद्धिको बाटोमा अगाडि बढाउने र देशमा समाजवाद उन्मुख अर्थतन्त्रको निर्माण गर्ने।
समुदाय दुवै नेताहरूले घोषणा सभामै यही विषयलाई अब हुनेको हाम्रो गन्तव्य भने विकास हो, समृद्धि हो, देशलाई समृद्ध बनाउँछौँ, अब झिना मसिना कुराहरूमा हामी अल्झिँदैनौँ भनेर उहाँहरूले भन्नुभयो। मलाई लाग्छ जनतालाई मैले टेलिफोन खुला गर्नुपर्ने आवश्यक देखेँ। 091-4-10-216 लाइन यहाँहरूको लागि खुला छ, कृपया टेलिफोन गर्न सक्नुहुन्छ। यहाँ हामीसँग आज नवगठित रूपमा मैले भनिरहेको छु, उहाँहरूले पुनर्गठित भन्दै हुनुहुन्छ, नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य हुनुहुन्छ। यो पछिल्लो समयको राजनीतिक घटनाक्रमको विषयमा यहाँहरूका कुनै जिज्ञासा भनौँ कुराकानी गर्न मन लाग्छ समसामयिक राजनीति विषयमा भने यहाँले फोन गर्न सक्नुहुन्छ। 091-4-10-216 लाइन यहाँहरूको लागि खुला गरेको छु। हामीसँग महेश्वर पाठक हुनुहुन्छ। मैले जनतालाई आग्रह गरेँ, खास गरी पछिल्लो समय नेपाल कम्युनिस्ट पार्टी स्थापना भएसँगै यो विषयमा यहाँहरू कुराकानी गर्न चाहनुहुन्छ भने 091-4-10-216 लाइन यहाँहरूको लागि खुला छ। पछिल्लो समयको राजनीतिक घटनाक्रमको विषयमा यहाँहरूले जिज्ञासा कुराकानी गर्न सक्नुहुन्छ महेश्वर पाठकसँग। महेश्वर पाठकजी पुनः स्वागत छ यहाँलाई। हामी यो परिस्थितिमा कुरा गरिरहेका छौँ, मैले अलिकति इतिहास कोट्याउन खोजेँ। 2006 सालमा तत्कालीन रूपमा पुष्पलाल श्रेष्ठ लगायतको एउटा त्यतिखेरका केही विदेशतिर खास गरी कलकत्तामै बसेर पार्टी स्थापना भएको भन्ने केही ती दृष्टान्तहरू छन्। त्योतिर फर्केर हेर्ने भने 2006 सालदेखि 2075 सालसम्मको ठ्याक्कै यात्रालाई हेर्ने भने नेपाली कम्युनिस्टको इतिहास टुटफुटकै राजनीतिमा गुज्रियो, भनौँ न छिया छिया भए भन्छन्, टुक्रा टुक्रा भयो भन्छन्। नेपालका कम्युनिस्टहरू एक भएर हिँड्नै सक्दैनन्, नेपालका कम्युनिस्टहरू भने उहाँहरूको गन्तव्य भने के हो, यसको कार्यदिशा पनि छैन भन्नेहरू धेरै छन्। यो परिस्थितिमा ठ्याक्कै यो 68 वर्षको यो पिरियडलाई हेर्ने हो, झन्डै झन्डै अब भनौँ न 65 देखि यो 70 वर्षको यो पिरियडलाई झिना मसिना कुरा गर्ने हो भने झन्डै यो 70 वर्षको पिरियड नेपाली राजनीतिमा कम्युनिस्टहरूका लागि कसरी बित्यो होला?
यो बिचमा त्यो तपाईँले भनेको कुरा सत्य हो, विगतमा कम्युनिस्ट आन्दोलनले धेरै टुटफुटको तितो त्यो यथार्थतालाई अनुभव गर्यो। तर टुटफुट मात्रै भएको छैन, विगतमा कम्युनिस्ट आन्दोलनलाई पुनर्गठन गर्ने क्रममा त्यतिखेर अब 2006 सालमा नेपाल कम्युनिस्ट पार्टी गठन भइसकेपछि पछिल्लो क्रममा पूर्व कोशी प्रान्तीय कमिटी र त्यतिखेर पुष्पलाल समूह गठन गरेर तत्कालीन माओवादीको स्थापना भएको एकताको प्रक्रिया त्यतिखेर पनि आरम्भ भएको थियो। त पूर्व माले र पूर्व मार्क्सवादी समूह मिलेर नेकपा एमालेको गठन भएको हो र अरू थुप्रै सानातिना समूहहरू पनि कम्युनिस्ट आन्दोलनमा एक हुने र त्यस्तै अर्कोतिर जो नेकपा माओवादीले नेतृत्व गरिरहेको कम्युनिस्ट आन्दोलनको एउटा धार थियो त्यसमा पनि थुप्रै समूहहरू मिसिएर अगाडि बढ्ने यस्तो एकताको प्रक्रिया पनि त्यहाँभित्र थियो। तर एउटा तितो यथार्थ के हो भने अब विभिन्न कुराले सैद्धान्तिक आवरणमा पार्टीका नेताहरूका व्यक्तिगत अहमका टक्करले पनि पार्टी विभाजन हुने तितो सत्यता हामीले भएका छौँ।
माने नेताहरूको स्वार्थ कि बाह्य स्वार्थको कुरा भयो त्यहाँनिर?
नेताहरूको व्यक्तिगत अहमको टक्करले त्यसलाई सैद्धान्तिकरण गरेर सैद्धान्तिक लेप दिएर पार्टी विभाजन गर्ने। म आफै विगतमा नेपालको त्यतिखेरको सबभन्दा ठुलो पार्टी चौथो महाधिवेशनको सदस्य हुँदै पार्टी विभाजन भइसकेपछि मोटो मसाल पातलो मसाल हुँदै त्यो विभाजित हुँदै हुँदै दिक्क भएर बसेको बेलामा तत्कालीन नेकपा माले भूमिगत रूपमा मेरो सम्पर्क भएर म मालेमा प्रवेश गरेको मानिस हुँ। मैले त्यो टुटफुटको इतिहास मैले आफ्नै जीवनमा आफै पनि नजिकबाट अनुभव गरेको छु र त्यसले नेपालको कम्युनिस्ट आन्दोलनलाई वास्तवमा ठुलो क्षति पुर्याएको छ। सामान्य सामान्य कुराको विवादमा तत्कालीन नेकपा मालेभित्र एउटा विवादको म तपाईँलाई उदाहरण दिन चाहन्छु कि अब लोकतन्त्रको लागि हामी सङ्घर्ष गर्ने अथवा बहुदलीय लोकतन्त्रको लागि स्वतन्त्रताको लागि सङ्घर्ष गर्ने भनेर त्यो बहुदलीय बहुदलीय लोकतन्त्र नभएर स्वतन्त्रता कसरी प्राप्त हुन्छ, स्वतन्त्रता बिनाको बहुदलीय लोकतन्त्रको के अर्थ हुन्छ? खालि सामान्य शाब्दिक विवादमा शब्दको विवादमा अल्झेर पार्टीमा ठुलो एउटा झन्डै झन्डै टुटफुटको स्थिति सृजना भएको थियो। तर त्यतिखेर झन्डै झन्डै जोगिएर नेकपा माले अगाडि बढ्यो। अब तत्कालीन नेकपा मालेका धेरै नेताहरू अहिले सिपी मैनाले धेरै पछाडि पर्नु भएको छ, राधाकृष्ण मैनाले कहाँ कहाँ फेरि आउनु भएको छ। अब यस्ता किसिमका उदाहरणहरू इतिहासमा छन्, तिता यथार्थहरू छन्, त्यो सत्य कुरा हो। चिनको कम्युनिस्ट पार्टी राम्रो कि रुसको कम्युनिस्ट पार्टी राम्रो भनेर नेपालमा हामी झगडा गर्थ्यौँ, त्यो त्यो तितो अनुभव मसँग छ। पहिला कुरा साँच्चै नेपालमा हामीले हाम्रो
माटो
सुहाउँदो यहाँको समाज सुहाउँदो यहाँको समाजको आवश्यकता अनुसार नेपालकै समाजको यहाँको वर्ग विश्लेषण गरेर नेपालमै सृजनात्मक रूपमा कम्युनिस्ट आन्दोलन अगाडि बढाउनु पर्छ भन्ने मान्यता नै मदन भण्डारीको मान्यता हो, त्यसैले त हामी मदन भण्डारीको पछाडि लाग्यौँ।
तर पछिल्लो समय तपाईँहरूले नै बहुदलीय जनवाद जुन थियो नि, जनताको बहुदलीय जनवाद नै छोड्नु भयो भन्नेहरू, अब एमाले भने माओवादीमा मिसियो भन्नेहरू पनि छन्।
यो कुरा के भने, अब पार्टी एकताको क्रममा त्यसलाई नाम के दिने, त्यो सिद्धान्तको बहुदलीय जनवाद भन्ने, जनवाद भन्ने कुरा उयो हो, फेरि यो शब्दको लडाइँमा अल्झिएर अगाडि बढ्न अब आवश्यक छैन। मूल कुरा के हो भने, मूल कुरा मदन भण्डारीले भनेको शान्तिपूर्ण आन्दोलनको माध्यमबाट यो समाजलाई अगाडि बढाउने र समाजको रूपान्तरण गर्ने भन्ने जो कुरा हो, त्यो राजनीति त स्थापित भएको छ नि। त्यसैले न एमाले माओवादीमा मिसिएको हो, न माओवादी एमालेमा मिसिएको हो। मैले अघि नै भने माओवादीले हिजो देशमा गरेको सशस्त्र 10 वर्ष जनयुद्धको आफ्नो छुट्टै अनुभव छ, त्यसले नेपाली समाजमा ल्याएको परिवर्तनबाट हामीले धेरै ठुलो शिक्षा प्राप्त गर्नुपर्ने स्थिति छ र धेरै नेपालका सपुतहरूले आफ्नो ज्यानको आहुति दिएका छन्, शहादत प्राप्त गरेका छन्। यो त ठुलो कुरा थियो नि, त्यसका कतिपय त्रुटिहरू पनि भयो होला, त्यस्तै हामीले पनि कतिपय उपलब्धिहरू प्राप्त गऱ्यौँ, कतिपय त्रुटि पनि भयो होला। यो बहुदलीय व्यवस्थालाई अङ्गीकार गरेर अगाडि बढ्ने क्रममा ती विगतका सबै कुराबाट शिक्षा लिँदै अहिले न एमाले माओवादी मिसिएको, न माओवादी एमाले मिसिएको, नेपालको कम्युनिस्ट आन्दोलनलाई पुनर्गठित गरेर एउटै पार्टी बनाएर अब अगाडि बढ्ने हो हामी। त्यो पार्टी देशको जनताको सबभन्दा ठुलो शक्तिशाली प्रतिनिधित्व गर्ने पार्टी हुन्छ र त्यसले नै नेपालमा, नेपाली समाजमा राजनीतिक स्थिरता प्रदान गर्छ र राजनीतिक स्थिरताको माध्यमबाट देशलाई समृद्धिको बाटोमा अगाडि
भन्ने कुरामा जनताको बहुदलीय जनवादलाई प्रतिपादन गरेको नेकपा एमाले अब चाहिँ विस्थापित भएको भनेर भन्दा के हुन्छ?
बिल्कुल त्यो विस्थापित भएको होइन, मैले भने फेरि दोहोऱ्याउन चाहन्छु,
स्थापित भयो
जनताको बहुदलीय जनवाद। त्यो दस्तावेजमा नाम लेख्दाखेरि कसरी लेख्ने भन्ने कुरामा शब्दको विवादमा अल्झी राख्न आवश्यक छैन। मूल कुरा, त्यसको तात्विक कुरा के हो भने, तात्विक कुरा भनेको त्यतिखेर मदन भण्डारीले देखाएको जो बाटो थियो त्यो बाटोको सत्यता साबित भएको छ र त्यो स्थापित रहेको छ।
तर नेकपा एमालेका कयौँ नेता कार्यकर्ताहरू अब विलासी बने, जनताको बहुदलीय जनवाद वास्तवमा तपाईँहरूले भने जस्तो पछिल्लो समय समाजवाद उन्मुख हामी जनवादमा जान्छु भनेर जुन तपाईँहरूले अबको कार्यदिशा लिनु भएको छ, समाजलाई चाहिँ परिवर्तन गर्ने, वास्तविक आम जनताका लागि बहुदलीय परिपाटी अनुसार नै हामी जान्छु भनेर भन्नुभएको छ। तर धेरैले भन्छन् जुन मदन भण्डारीमा देखिएको या भनौँ संगठन विभाग प्रमुख त्यतिखेरको भनौँ न जीवनाथ आश्री जस्ता नेताहरू जो एउटा तपाईँहरूले देखाएको बाटो, उहाँहरूले देखाएको पदयात्रा थियो, त्यो वृषीय नेताहरूले अब व्यक्तिगत स्वार्थ पार्टीमा चाहिँ टिकट भक्ति, नेता बन्ने भनौँ या शक्ति आर्जन गर्ने या भनौँ मन्त्री बन्ने, यो किसिमको चाहिँ परिपाटी पछिल्लो समय हावी भएर गएको छ भन्ने कुरालाई त अस्तिको घोषणा सभामै प्रचण्डजीले पनि स्वीकारेको कुरा देखियो। त्यो एउटा परिपाटी नेकपा एमालेमा पछिल्लो समय बढ्दै गएको थियो,
नेकपा एमालेमा मात्र होइन नेपालको राजनीतिमा, हाम्रो नेपाली समाजको पछौटेपन, पछौटे चिन्तनको कारणले विभिन्न किसिमका विकृतिहरू हावी भएका छन्, त्यो सत्य त सत्य कुरा त अब प्रचण्डले स्वीकार गर्नुभयो, म पनि स्वीकार गर्छु। हाम्रो नेपालको राजनीतिमा धेरै किसिमका निम्न पुँजीवादी चिन्तनहरू आइभएका छन्, आफ्नो व्यक्तिगत स्वार्थको लागि, व्यक्तिगत स्वार्थ पूर्तिको लागि राजनीतिमा अनेक किसिमका तिगडम गर्ने, षड्यन्त्र गर्ने र जसरी पनि आफ्नो व्यक्तिगत स्वार्थ सिद्ध गर्ने, टिकट प्राप्त गर्ने, चुनाव जित्ने नाममा जसरी पनि जित्ने भनेको अनैतिक हत्कण्डाहरू अप्नाएर भए पनि चुनाव जित्ने, र त्यो अनैतिक हत्कण्डा अप्नाएर चुनाव जित्ने कुरा त्यहाँ मात्र होइन, बहुदलीय यो अभ्यासको क्रममा अरू पार्टीहरूसँग मात्र होइन कि आफ्नै पार्टीभित्र पनि लोकतान्त्रिकरणको प्रक्रियामा अगाडि बढ्दै जाँदा पार्टीभित्रको सत्तालाई आफू कब्जा गर्नको लागि पार्टीभित्र पनि ती हत्कण्डाहरू अप्नाउने त्यस्ता किसिमका विकृतिहरू वास्तवमा भएका छन्, त्यो सत्यतालाई हामीले स्वीकार गर्नुपर्छ। तर अब यस्ता विकृति छन् भनेर निराश भएर बस्यो भने त समाज अगाडि बढ्दैन नि, विकृति छन्। कुरा के हो भने, विकृतिलाई समाप्त गर्न, निपट्यान्न गर्न नसकिए पनि त्यसलाई न्यूनीकरण गर्दै साँच्चीकै नेपालको राजनीतिलाई सग्लो बनाएर, राम्रो लोकतान्त्रिक अभ्यासलाई अगाडि बढाएर विश्वमै एउटा नमुनाको लोकतान्त्रिक अभ्यासको प्रक्रिया नेपालमा आरम्भ गर्ने चाहना बोकेका थुप्रै कार्यकर्ताहरू पनि छन् नि नेपालमा, त्यो नेपालको कम्युनिस्ट आन्दोलन पनि छन्, नेपाली काङ्ग्रेसभित्र पनि छन्, अरू पार्टीमा पनि होला, जसले साँच्चीकै देशको राजनीति सग्लो होस् भन्ने चाहन्छन्, राम्रो होस् भन्ने चाहन्छन्, तर समस्याहरू छन्।
त तपाईँ आफै यसको भुक्तभोगी पनि हुनुहुन्छ, मैले धेरै भनिरहनु पर्दैन, कयौँ नेता कार्यकर्ताहरू यसको भनौँ न पीडाबाट गुज्रेका पनि छन्, तपाईँलाई थाहा छ, मैले नाम लिइरहनु पर्दैन। तर एउटा कुरा, पछिल्लो समय नेपाली राजनीतिमा अलिकति मैले यसलाई कोट्याएँ, त्यसपछि अन्य विषयमा हामी प्रवेश गरौँला, पछिल्लो समय भनौँ न एउटा मसल मनीको बढी एक्सर्साइज हुने, वास्तवमा संगठित भएको जसले एउटा राजनीतिमा ठूलो योगदान पुर्याएका नेता कार्यकर्ताहरूको अपमूल्यन भएको भन्ने कुराहरूलाई यो कुरा मान्न तयार हुनुहुन्छ यो किसिमको एउटा छ नि त परिपाटी होइन
व्यक्तिगत रूपमा कसको मूल्याङ्कन भयो कसको अवमूल्यन भयो भन्ने भन्दा पनि मैले समग्र रूपमा नेपाली राजनीतिको चित्र अघि तपाईँलाई प्रस्तुत गरेँ नि हाम्रो नेपालको राजनीतिमा विकृतिहरू सुरुवात भयो त्यो विकृति त्यो मनी मसलसँग त त्यहीसँग जोडिएको छ नि केसँग जोडिएको छ भने जसरी पनि जित्ने कब्जा गर्ने होइन जनताको अभिमत लिएर अगाडि बढ्ने हो मदन मण्डलले देखाएको बाटो त त्यो हो नि मदन मण्डलले पटक पटक के दोहोऱ्याउनु भएको छ भने
प्रधानमन्त्री राजालाई च्यालेन्ज गर्नुभयो नि त उहाँले त
जनता मदन मण्डलले पटक पटक दोहोऱ्याउनु भएको छ लेख्नु भएको छ दस्तावेजमा हामीले जनताको बीचमा निरन्तर रूपमा जनताको विश्वास प्राप्त गरेर जनतालाई संगठित गरेर जनताको मत प्राप्त गरेर शासन सत्तामा पुग्नुपर्छ त्यो शासन मात्रै दिगो हुन सक्छ र नेपालमा हामी परिवर्तन गर्न सक्छौँ भन्ने कुरा मदन मण्डलले पटक पटक दोहोऱ्याउनु भएको छ त्यो शासन सत्तामा त पुग्ने नै हो शासन सत्तामा नपुगेर त हामी परिवर्तन गर्न सक्दैनौँ नि
जनताको सेवा पनि गर्न सकेन
जसरी पनि शासन सत्तामा पुग्ने अनि जसरी पनि पुग्ने नाममा बहुदलीय प्रणालीमा पनि विकृतिहरूको सुरुवात भए अनि हाम्रो आफ्नै पार्टीभित्र पनि हामीले लोकतान्त्रिकरणको प्रक्रिया आरम्भ गऱ्यौँ लोकतन्त्रमा अब नेताहरू स्वघोषित नेता हुने होइन जसरी जनताबाट अनुमोदित शासन स्थापित हुनुपर्छ त्यस्तै पार्टीभित्र पनि कार्यकर्ताबाट अनुमोदित नेता हुनुपर्छ ताकि कार्यकर्ताले विश्वास गरोस् कि यसले हाम्रो नेतृत्व गर्न सक्छ होइन सैद्धान्तिक रूपले संगठनात्मक रूपले यो व्यक्तिले हाम्रो नेतृत्व गर्न सक्छ भन्ने विश्वास भएपछि कार्यकर्ताले अनुमोदित गरेर नेता चुनौँ भन्ने कुराको आधारमा त्यो सिद्धान्तको आधारमा हामीले लोकतान्त्रिकरणको प्रक्रिया आरम्भ गऱ्यौँ हाम्रो पार्टीमा कम्युनिस्ट आन्दोलनमा तर अब त्यहाँ पनि त्यही कुरा विकृति देखा पऱ्यो जसरी पनि जित्ने विश्वास प्राप्त गर्ने भनेको स्वस्थ ढङ्गले स्वस्थ प्रतिस्पर्धाको माध्यमबाट र आफ्नो कामको आधारमा श्रेष्ठता हासिल गरेर विश्वास प्राप्त गरेर
यहाँ त कस्तो भयो भने मिसेको राजनीति यहाँ पेलेर जाने भयो
सँगै मनि र मसलको कुरा प्रवेश भयो मनि मसल मात्र होइन अरू अरू
निषेध क्षेत्रीयता पछिल्लो समय हाबी भएका कुरा
विभिन्न क्षेत्रीयता मैले जसरी पनि भन्दाखेरि त्यसका धेरै पार्टी
अब एउटा मलाई भन्नुहोस् न अब
विकृतिहरू भित्रिएका छन् यी सबै विकृति निप्ट्यान पार्दै एउटा सग्लो कम्युनिस्ट आन्दोलनलाई अगाडि बढाउने हो अब अहिलेको उद्देश्य
तपाईँहरू जस्तो एउटा पाको नेताहरू हुनुहुन्छ वरिष्ठ नेताको रूपमा हुनुहुन्छ ठुलो योगदान छ यहाँहरूको आफैमा त्यो सराहनीय काम छ मैसुरजी मलाई एउटा कुरा भनिदिनुहोस् न यहाँनिर खास गरी पछिल्लो समय नेकपा एमालेका कार्यकर्ताहरूले जसरी अहिले अध्यक्षलाई अब चाहिँ पार्टी सुम्पिएको हो कि भन्ने जस्तो एउटा शङ्का उपशङ्का घेराले पनि धेरैले भनेका छन् अबको बागडोर सम्हाल्ने नेता भनेको प्रचण्ड हो प्रचण्ड भनेको हिजो बन्दुकको नालबाट सत्ता कब्जा गर्नुपर्छ भन्ने प्रचण्ड पथको यात्रामा माओवादको सिद्धान्तलाई अङ्गीकार गरेको व्यक्ति हो नकार्न सकिन्न हिजो तपाईँहरूकै टाउकाका मूल्य तोकिया थिए उहाँहरूकै भनौँ न एउटा निश्चितको राजनीति थियो एकले अर्कालाई चाहिँ जहाँ भेट्यो त्यहीँ सिद्ध्याउने जस्तो गाउँबाट लखेटेका कैयौँ तपाईँहरूका नेता कार्यकर्ताहरू मारिएको तितो यथार्थ तपाईँहरूलाई पनि थाहा छ यो परिस्थितिमा कैयौँ नेता कार्यकर्ताले त्यति सहजै प्रचण्डजीलाई स्वीकारलान् भन्ने तर्कहरू पनि आउँछन् यो सम्भव पनि छैन यो गर्नु गलत थियो भन्नेहरू पनि छन् त्यो उहाँहरू कार्यकर्ताहरूलाई खास गरी तपाईँको कार्यकर्ता समर्थकहरूलाई के भन्न चाहनुहुन्छ यहाँ
यो विगतको इतिहासलाई कट्याएर कसले के गरेका थियो कसले कसको टाउको मूल्य तोकेको थियो भन्ने कुरातिर हामी गयौँ भने त यो एकता नै सम्भव थिएन यो वार्ता प्रक्रिया नै अगाडि बढ्ने थिएन मैले अघि नै भने यो एउटा ऐतिहासिक आवश्यकता हो नेपालको लागि विगतमा माओवादी मित्रहरूले अगाडि बढाएको सशस्त्र जनयुद्धको जो बाटो थियो त्यसबाट पनि हामीले धेरै शिक्षा प्राप्त गरेका छौँ त्यसले नेपाली समाजमा परिवर्तनका धेरै खाकाहरू कोरेको छ हामीले अगाडि बढाएको कुरामा पनि कतिपय विकृतिहरू उत्पन्न भएका छन् तपाईँले अघि भनिहाल्नुभयो यी सबै कुराबाट शिक्षा लिँदै अब कम्युनिस्ट आन्दोलनलाई अगाडि बढाउने हो कम्युनिस्ट आन्दोलनलाई अगाडि बढाउने क्रममा अहिलेको आवश्यकता अनुसार दुइटै हाम्रा नेताहरू शीर्ष स्तरमा हुनुहुन्छ अध्यक्ष हुनुहुन्छ अब छिट्टै हामी महाधिवेशन गर्छौँ अनि महाधिवेशनबाट मैले अघि नै भने नि कार्यकर्ताको मन जितेर विश्वास प्राप्त गरेर त्यो कार्यकर्ताबाट अनुमोदित भएर कमरेड प्रचण्ड नै हाम्रो नेता हुनुभयो भने कसलाई के आपत्ति हुन्छ र त्यो आपत्ति मान्नुपर्ने विषय छ जस्तो मलाई लाग्दैन हामी पूर्व एमालेका कार्यकर्ताहरूको लागि त्यस्तै पूर्व माओवादीका कार्यकर्ताहरूको लागि पनि सबै कार्यकर्ताहरूलाई समान ढङ्गले व्यवहार गरेर कार्यकर्ताको मन जितेर विश्वास प्राप्त गरेर कार्यकर्ताबाट अनुमोदित भएर कमरेड केपी ओली नै फेरि अध्यक्ष चुनिनुभयो महाधिवेशनले भने अरू पूर्व माओवादी कार्यकर्तालाई पनि त्यो किन अप्ठ्यारो हुन्छ र त्यो अप्ठ्यारो मान्नुपर्ने विषय हो जस्तो मलाई लाग्दैन त्यसलाई
यतिखेर हाम्रो
शीर्ष नेताहरू कमरेड प्रचण्ड र कमरेड ओली दुइटै
ओके कार्यक्रममा यतिखेर छोटो टाइम चाहिँ पालो भएको छ म कार्यक्रमलाई एकैछिनमा जोड्छु आदम सुधा पनि यहाँ सम्पूर्णलाई स्वागत छ कार्यक्रम तातो बस सुन्दै हुनुहुन्छ र तातो बसमा आज हामीसँग नवगठित नेपाल कम्युनिस्ट पार्टीका नेता एवं पूर्व एमाले का नेता पूर्व मान्य सांसद हामीसँग हुनुहुन्छ महेश्वर पाठक र नवगठित नेपाल कम्युनिस्ट पार्टीका केन्द्र सदस्य पनि हुनुहुन्छ उहाँसँग यहाँहरू पछिल्लो राजनीतिक घटनाक्रम खास गरी वाम एकता जसरी भएको छ कम्युनिष्ट एकता भएको छ यसलाई यहाँहरूले कसरी हेर्नु भएको छ भनेर हामी कुराकानी पनि गर्दैछौँ यो विषयमा आम जनता खास गरी समर्थक कार्यकर्तालाई कुनै जिज्ञासा प्रश्न गर्न मन लाग्यो भने 091-942-2000 लाइन यहाँहरूको लागि स्टुडियोको लाइन खुला छ कृपया टेलिफोन गर्न आग्रह गर्दै आजका अतिथिलाई म पुनः वेलकम गर्छु पुनः स्वागत छ यहाँलाई जसरी यहाँले भन्नुभयो हामी एउटा नयाँ ढाँचाले अब अगाडि बढ्ने प्रयासमा छौँ पनि त यहाँले भन्नुभयो तर कार्यकर्ता कुरा पनि आएको छ मैले एउटा मात्र यहाँ प्रश्न राख्न खोजे अस्तिको घोषणा सभामा पनि अब H2O को कुरा उहाँले निकाल्नु भएको थियो हाइड्रोजन र अक्सिजनको कुरा निकाल्नुभयो पानीको संज्ञा दिनुभयो अब त्यो पानीभित्र हाइड्रोजन र अक्सिजनलाई छुट्याउने या खोज्ने प्रयास हुनु पनि हुँदैन र त्यो भेटिँदा पनि भेटिँदैन भनेर अब यो गुणित भइसक्यो भनेर संज्ञा दिँदै हुनुहुन्थ्यो प्रचण्डजीले उहाँले संज्ञा एउटा दिन खोजे एउटा म्यासेज के हो भने अब गुटको राजनीति अन्त्य गरौँ गुटलाई चाहिँ बिर्स्यौँ भन्ने जस्तो देखियो त्यो त्यति सहजै छ र हिजो एमालेभित्र पनि त्यो गुट थियो त्यो तपाईँलाई पनि थाहा छ एकातिर केपी गुट संस्थापक गुट एकातिर चाहिँ माधव नेपाल गुट एकातिर झलनाथ खनाल हुँदाहुँदा तपाईँको पछिल्लो समय त वामदेव गुट पनि थियो त्यो त यथार्थ कुरा हो यति सहजै उहाँले भने आज चाहिँ H2Oलाई अलग गरेर हाइड्रोजन र अक्सिजनलाई हामी खोज्नु हुँदैन भन्नु यो तर्कलाई यहाँले कसरी सान्दर्भिक मान्नु भएको थियो
कम्युनिस्ट पार्टी जीवन्त पार्टी हो एउटा जीवन्त पार्टीभित्र विभिन्न विषयहरूमा वाद विवादहरू छलफलहरू हुन्छन् र त्यो वाद विवादहरू कहिलेकाहीँ तिक्त पनि हुनसक्छन् मानिसको स्वभाव हो त्यो क्रममा गुटहरूको जन्म हुनसक्छ कुनै एउटा विषय मलाई मन पर्यो अरू पनि धेरै मान्छेहरूलाई त्यो विषय मन परेको छ र हामी त्यो विषय मन पर्ने मान्छेहरू एक ठाउँमा पिन्छौँ र यो ठिक छ भनेर वकालत गर्छौँ अरू धेरै मान्छेहरूलाई अर्को विषय मन परेको छ उसको वकालत गर्छन् यो अत्यन्त स्वाभाविक छ र हामी द्वन्द्ववादमा दर्शन गर्ने कम्युनिस्ट पार्टीका कार्यकर्ताले के बुझ्नुपर्छ भने विचारको द्वन्द्वले नै सही विचार स्थापित गर्छ द्वन्द्व आवश्यक छ तर त्यो गुटलाई विकृत रूपमा होइन कुनै निहित कुनै व्यक्तिगत नेताको स्वार्थ सिद्धिको लागि आफ्ना केही मान्छेहरू आफ्नो वरपर लगाएर गुट बनाएर आफ्नो गल्ती कमजोरीलाई ढाकछोप गरेर गुटको आधारमा अगाडि बढ्ने किसिमको जो परिपाटी सुरुवात भयो त्यो मैले अघि नै भनेको नेपालको राजनीतिमा भित्रिएका तमाम विकृतिहरूको एउटा पाटो हो त्यो हाम्रो कम्युनिस्ट आन्दोलन पनि भित्रिएको छ अहिले पनि छ त्यो सत्य कुरा हो त्यो हामी अक्सिजन र हाइड्रोजन अरू पानीभित्र खोज्न सम्भव छैन त्यो खोज्नतिर लागेर अर्थ पनि छैन त्यो सत्य कुरा हो तर पनि धेरै पछिसम्म त्यो अक्सिजन र हाइड्रोजनका अलिकति लहरहरू त्यो तलाउभित्र त्यो ठुलो महासागरभित्र त्यहाँ केही देखा पर्न सक्छन् त्यो सत्य कुरालाई सत्यताकै रूपमा स्वीकार गर्नुपर्छ नेपालको राजनीतिमा धेरै किसिमका विकृतिहरू छन् त्यो कम्युनिस्ट आन्दोलनमा त्यो विकृतिहरू भित्रिएका छन् र त्यो कुरा साँच्चीकै विचारको आधारमा समूह बनाउने र विचारको द्वन्द्व गर्ने हो बहस गर्ने हो विवाद गर्ने हो भने त यो द्वन्द्ववादले मार्क्सवादले मात्रै सिकाएको कुरा होइन हाम्रा पहिल्यैदेखि ऋषि मुनिहरूले भन्दै आएका थिए वादे वादे जायते तत्त्वबोध वाद विवादले नै तत्त्व प्राप्त हुन्छ
निस्किन्छ
भन्ने कुरा यो वाद विवाद आवश्यक छ तपाईँ वाद विवादै गर्नुहुन्न भने त त्यो विचार अगाडि बढ्नै सक्दैन हामी त केही कुरामा विश्वास गर्छौँ भने यो समाज द्वन्द्वको कारणले अगाडि बढिरहेको छ त्यो द्वन्द्ववादमा विश्वास गर्ने मार्क्सवादमा विश्वास गर्ने मार्क्सवादलाई हाम्रो मार्गदर्शक सिद्धान्त मान्ने पार्टी कार्यकर्ता हुने त्यो द्वन्द्व त आवश्यक छ त्यो विचारमा द्वन्द्व आवश्यक छ हरेक ठाउँमा द्वन्द्व आवश्यक छ तर त्यसलाई विकृत अर्थमा जसरी गुटहरू बनेर गुटको आडमा असक्षम व्यक्तिहरू पनि खराब व्यक्तिहरू पनि भ्रष्ट व्यक्तिहरू पनि त्यो गुटको आडमा माथि उक्लिने खालको परिपाटी र परम्परा बसेको छ त्यसलाई तोड्न आवश्यक छ नतोडी सुखै छैन यदि हामीले साँच्चीकै त्यो तोड्न सकेनौँ भने अहिले हामी जसरी उत्साहित भएका छौँ कि नेपालको कम्युनिस्ट आन्दोलनलाई एक बनाएर एक ढिक्का बनाएर देशलाई समृद्धिको बाटोमा अगाडि बढाउने हो नेपाली जनतालाई सुख दिने हो सुखी मुहार दिने हो भन्ने कुरा जो कल्पना गरिरहेका छौँ त्यो कल्पना कल्पना मात्रै सीमित हुनेछ फेरि पनि
अनि महासागरमा अस्ति भने जस्तै अब महासागरमा हामीले यो नदी र त्यो नदीको पानी खोजिरहनु पर्दैन भन्ने त तर्क त आए तर त्यो तर्क कतिको सान्दर्भिक होला त्यो त समयले देखाउला पाठकजी यहाँ पनि त्यसको एउटा भनौँ न दर्शी हुनु होला तर एउटा कुरा मलाई भनिदिनुहोस् त्यति सहजै छ र
मैले भने नि चुनौतीहरू धेरै छन् त्यो कुरा गुटको मात्रै होइन गुटका चुनौतीहरू छन् अब भोलि अब एउटै पार्टीमा मिसिएको यो महासागरमा अब हिजो जस्ता गुट थिए भन्न सकिन्न अब नयाँ ढङ्गले गुटहरू सिर्जना हुन सक्छन् यो अत्यन्त स्वाभाविक छ त्यो स्वाभाविक छ त्यो हुन सक्छ हुनुपर्छ त्यो गुटै हुँदैनन् भन्ने कुरामा विश्वास गर्दैन तर त्यो गुटमा विकृति हुनु हुँदैन भन्ने मात्रै हो मेरो मेरो तर्क मेरो विचार भनेको गुट हुन सक्छन्
आज छातीमा हात राखेर भन्नुहोस् न पाठकजी तपाईँ मानिलिनुहोस् प्रदेशमा साथमा हुनुहुन्छ अहिले पछिल्लो समय एउटा माहौल तातेको छ धेरैले मलाई भने पनि तर मैले हिजो एउटा पोस्ट गरेँ त्यो अलग फरक पाटो होला कसैले त्यसलाई व्यक्तिगत विचार मैले भनेर पोस्ट गरेको छु तपाईँ मलाई भन्नुहोस् छातीमा हात राखेर अहिलेको यो फ्युजनलाई जसरी हामी फ्युजन गरे आऊ यो नयाँ ढाँचाको नयाँ ढर्राको हो अझ प्रचण्ड भनेअनुसार त यो क्रमभङ्गताको एकता हो भन्ने कुरा पनि छ यसलाई यहाँले सान्दर्भिक पनि मान्नु होला मैले पनि मानेको छु यो क्रमभङ्गताबाट नै भएको अब क्रमभङ्गताकै कुरा गर्ने हो भने महेश्वर पाठकजीले लेखराज भट्टजीलाई प्रदेशमा साथको इन्चार्जको रूपमा भोलि स्वीकार्न सक्नुहोला डाइरेक्ट गएर तपाईँ आफ्ना मनका कुरा खुलेर गोप्य रूममा गएर भन्न सक्नु होला गरौँ भन्दा कुरा गरौँ न
हामी कमरेड प्रचण्डलाई हाम्रो नेताको रूपमा स्वीकार गरिसकेका छौँ मैले अघि नै भने भोलिको महाधिवेशनमा आम कम्युनिस्ट कार्यकर्ताहरूको मन विश्वास जितेर कमरेड प्रचण्ड पार्टीको अध्यक्षमा चुनिनु भयो भने हामी स्वीकार्न तयार छौँ भन्ने आधारमा त पार्टी एकताको
प्रक्रिया
मेरै कुरा गरेको जब स्वीकार गर्दैछौँ भने भोलि लेखराज भट्ट अथवा कोही अर्को भट्ट त्यो अब यो ऊ हिजो ऊ कहाँ थियो भन्ने आधारमा होइन अब त हामी एक भएर एक ढिक्का भएर एउटै बाटोमा अगाडि बढ्ने हो एउटै बाटोमा एउटै पथमा अगाडि बढ्ने क्रममा
त्यो क्रम भङ्गता अन्त गर्न सकिन्छ
अन्त हुनुपर्छ त्यो अन्त नगरी सुखै छैन
ओके कोही जनता हुनुहुन्छ हेलो
नमस्कार
हजुर नमस्ते सर यहाँको परिचय पाउँ सर
म हिम्मत सिंह थापा तारानगरबाट
हिम्मत सिंह थापा भन्नुभयो
हजुर
हिम्मतजी हामीसँग महेश्वर पाठक हुनुहुन्छ नवगठित नेपाल कम्युनिस्ट पार्टी पूर्व एमालेका मान्य सांसद पनि हुनुहुन्छ होइन हामीसँग नेता हुनुहुन्छ पाको उमेरका नेता हुनुहुन्छ महेश्वर पाठक हामी कम्युनिस्टको पछिल्लो समय जुन एकता भएको छ यो विषयमा कुराकानी गर्दैछौँ यहाँको के छ विचार राख्नुहोस्
सर म सर्वप्रथम त महेश्वर सरलाई शुभकामना दिन चाहन्छु
धन्यवाद थापाजी
केन्द्रीय समिति निर्वाचन भएको सर अनि सरले अब अहिले भन्नुभयो नि सर यो हामी H2Oको उदाहरण दिनुभयो कि सरले त H2O भने अब हाइड्रोजन र अक्सिजन होइन सर हामीलाई चाहिने भने अक्सिजन पनि चाहिने हो हाइड्रोजन पनि चाहिने तर खास चाहिने भने हामीलाई पानी त हामीले पानी भएर रहनु पर्दा जस्तो मलाई लाग्यो त्यही भएर सरको उदाहरणसित यो भएर मैले सरलाई बनाएको दिन खोजेको र सर हाम अब सरलाई यो हजुरको कार्यकालको सफलताको कामना दिँदै हामी H2O नछुट्याइकन पानी भएर अगाडि बढौँ भन्ने मेरो शुभकामना
छ थ्याङ्क यू सो मच थ्याङ्क यू सो मच
धेरै धेरै धन्यवाद थापाजी सम्झिनु भयो तपाईँको भावनासँग विचारसँग म पूर्णतया सहमत छु पानी अक्सिजन र हाइड्रोजन मिलेर बन्छ भन्ने प्रसङ्गमा हाम्रो अध्यक्ष कमरेड प्रचण्डले अगाडि बढाएको कुराको विषयमा हामी छलफल गरिरहेका थियौँ अब त्यो पानीभित्र अक्सिजन र हाइड्रोजनलाई खोज्दै होइन अब त पानी पानीबाट महासागर निर्माण गर्ने प्रक्रियामा अगाडि बढिरहेका हामी मान्छेहरू अब त्यहाँभित्र अक्सिजन र हाइड्रोजन
जीवन चलिरहेको छ तपाईँलाई पानी
पानीले नै जीवन चल्छ भन्ने कुरा त त्यो फरक छलफलको विषय हो अब यो कम्युनिस्ट आन्दोलनलाई एउटा महासागर बनाएर अगाडि बढ्ने हो अब त्यहाँ अक्सिजन र हाइड्रोजन खोजेर सम्भव हुँदैन खोज्नु हुँदैन भन्ने तपाईँको जो विचार छ थापाजी म तपाईँको विचारसँग पूर्णतया सहमत छु
अब महेश्वरजी अबको चुनौती के हुनसक्छ गठबन्धन त बन्यो एकता भयो हिजोको गठबन्धनबाट चुनावमा पनि एउटा लहर आयो कहीँ कतै निषेधका राजनीति पनि भए असहयका कुरा पनि भयो त्यसलाई तपाईँले स्वीकार्नु पनि भयो होला हामीले पनि त्यसलाई एनालाइसिस गऱ्यौँ अब मलाई भनिदिनुहोस् नवगठित रूपमा नेपाल कम्युनिस्ट पार्टी बनेको छ धेरैले भन्छन् हिजोको मार्क्सवाद लेनिनवादलाई छोड्यो माओवादलाई छोड्यो फ्युजन भयो नेपाल कम्युनिस्ट माटो चुनाउँदै बन्यो त्यो एउटा पाटो होला तर मलाई भनिदिनुहोस् अबको चुनौती के हुनसक्छ खास गरी तिन महिनाभित्र तपाईँहरूले चाहिँ पार्टीलाई चाहिँ सङ्गठित गर्ने कुरा एकता बनाएर लग्ने कुरा दुवै पार्टीलाई फ्युजन गर्ने कुरा र अर्कोतिर चाहिँ आगामी दुई वर्षभित्र नयाँ नेतृत्वको लागि या भनौँ वर्तमान नेतृत्वलाई नै नयाँ कार्यदिशामा लग्नका निम्ति महाधिवेशनको तयारीको सन्दर्भमा चुनौती के देख्नुहुन्छ तपाईँले
चुनौतीहरू धेरै छन् चुनौती नभएका होइनन् पहिलो कुरा त अहिले अब पार्टीलाई पुनर्गठित गर्ने क्रममा पार्टीको सङ्गठनात्मक संरचनालाई अगाडि बढाउने कुरा एउटा चुनौती छ अर्को कुरा अनि यत्रो हजारौं हजार कार्यकर्ता भएको कम्युनिस्ट आन्दोलनमा धेरै कार्यकर्ताहरूका धेरै किसिमका आफ्ना योगदानहरू छन्, क्षमताहरू छन्, योग्यताहरू छन्, इतिहासहरू छन्। ती सबैलाई यथोचित रूपमा हामीले सम्मान दिन सकेनौँ, व्यवस्थित गर्न सकेनौँ भने पनि कम्युनिस्ट आन्दोलन अगाडि बढाउन सकिँदैन। त्यो कुरा अर्को चुनौती छ हाम्रो लागि। अनि यो बिचमा त्यति मात्र होइन, यो बिचमा कतिपय अन्य समूहहरूबाट, गैर कम्युनिस्ट पार्टीबाट पनि तत्कालीन नेकपा माओवादीमा, तत्कालीन नेकपा एमालेमा प्रवेश गरेका थुप्रै नेता कार्यकर्ताहरूको ठुलो पङ्क्ति छ। उहाँहरूलाई कम्युनिस्ट आन्दोलनबाट प्रशिक्षित गर्दै, मार्क्सवाद लेनिनवादबाट प्रशिक्षित गर्दै यो कम्युनिस्ट आन्दोलन समाहित गराउनु पर्ने, त्यो अर्को चुनौती हामीसँग छ। पुनर्गठनका चुनौती छन्, साङ्गठनिक संरचनाका चुनौतीहरू छन्, र त्योभन्दा पनि कुरा के छ भने अघि नै तपाईँले उठाउनु भयो सिद्धान्तका कुरा, बहुदलीय जनवाद हामी भन्दै आयौँ, एक्काइसौँ शताब्दीको जनवाद भन्दै आयौँ। अब हामीले भन्ने कुरा के हो, दस्तावेजमा कुनै एउटा नाम दिउँला कि जनवाद भनौँला, तर त्यो साँच्चीकै सैद्धान्तिक रूपले हाम्रो पार्टीका कार्यकर्तालाई प्रशिक्षित गर्नुपर्ने, अबको हाम्रो स्पष्ट बाटो यो हो, अहिलेको तात्कालिक कार्यनीति यो हो र भविष्यमा हामी पुग्ने ठाउँ यो हो भनेर स्पष्ट निर्देशनका साथ, त्यो स्पष्ट गन्तव्यको एउटा स्पष्ट पहिचान नगरेर अगाडि बढ्यो भने त फेरि अगाडि बढ्न सक्छ।
तर धेरैले के भन्छन् भने टाउको चाहिँ मिले, केन्द्रमा हेर्ने भने टाउको चाहिँ मिला देखिन्छ, तर शरीर र हात खुट्टा हेर्ने भने मिला जस्तो लाग्दैन। भन्न खोजा नेता कार्यकर्ताको व्यवस्थापन पक्षीय, व्यवस्थापकीय पक्षीय कतिको चुनौती देख्नु हुन्छ यहाँले?
मैले भने त्यो कुरा कि त्यो शरीर नमिल्ने भन्ने कुरा पार्टीको साङ्गठनिक संरचनालाई पुनर्गठित गर्ने कुरा हो। अब पार्टीका साङ्गठनिक संरचनामा अनि त्यो पार्टीमा कम्युनिस्ट आन्दोलन विगतदेखि लागेका मानिसहरूको व्यक्तिगत व्यवस्थापनको कुरा पनि जोडिएको हुन्छ। त्यो व्यक्तिगत व्यवस्थापनलाई हामीले देखेनौँ, त्यसको चुनौतीलाई हामीले स्वीकार गरेनौँ भने पनि हामी अगाडि बढ्न सक्दैनौँ। यी यावत चुनौतीहरू छन्, तर मलाई के लाग्छ भने हामी सब यी विगतमा धेरै ठुला ठुला चुनौतीहरूको सामना गर्दै यो कम्युनिस्ट आन्दोलन देशको यहाँ यो स्थितिमा पुगेको छ। र मलाई के विश्वास छ भने कम्युनिस्ट आन्दोलनमा धेरै योग्य, सक्षम, पाका, पुराना, जुझारु, क्रियाशील कार्यकर्ताहरूको ठुलो पङ्क्ति छ।
पछिल्लो समय
पङ्क्तिलाई संगठित गर्दै यी चुनौती त छन्, साँच्चै कुरा हो, समस्याहरू छन् साँच्चै कुरा हो, तर यी सारा समस्या र चुनौतीलाई सामना गर्दै अगाडि बढ्न सक्छ यो कम्युनिस्ट आन्दोलन भन्ने कुरामा मलाई विश्वास।
अन्त्यमा म अब पछिल्लो समय धेरै नेताहरूको ट्विट मैले हेरेँ, डाक्टर प्रकाश सन्धुलोनी, डाक्टर बाबुराम भट्टराई लगायतका थुप्रो काङ्ग्रेसी नेता, चन्द्र भण्डारी लगायतका नेताहरूको ट्विट हेर्दा उहाँहरूले आरोप पनि तपाईँलाई चुनावको बिचमा लाउनु भएको थियो। अब कम्युनिस्ट ठुलो बन्यो, हेर्नुहोस् उहाँहरू क्युबाको संज्ञा दिनुभएको छ, होइन, त्यसै गरी चाहिँ तपाईँको उत्तर कोरियाको संज्ञा दिनुभएको छ। यो देशमा कम्युनिस्टको लक्ष्य भनेको एउटा अधिनायकवाद हो, रुन पाइन, हाँस्न पाइन, स्वतन्त्रता गुण छ। र अर्कोतिर तपाईँहरूले अस्तिको एनाउन्समा के भन्नुभयो घोषणा सभामा भने अबको हाम्रो गन्तव्य भने विकास र समृद्धि हो, जनताका लागि हामी काम गर्छौँ र देशलाई हामी निर्माण गर्छौँ भन्ने कुराहरूलाई कसरी खण्डन गर्नुहुन्छ यहाँले यो टिका टिप्पणीको बिचमा?
त्यो त्यो कम्युनिस्टहरू अधिनायकवादी हुन्छन् भन्ने एउटा परम्परागत एउटा थेगो फर्मुला उहाँहरूले बोक्नु भएको छ र त्यो निरन्तर दोहोऱ्याउनु छ। त्यसबाहेक अन्य कुराको केही थाहा पनि छैन, केही कुराको आलोचना गर्ने विषयवस्तु पनि छैन। कम्युनिस्टहरू अधिनायकवादी हुँदैनन्। नेपालको राजनीतिमा त हामीले व्यवहारबाट सिद्ध गरेका छौँ। लोकतन्त्रको साँच्चीकै बढी पक्षपाती कोही छ भने नेपालका कम्युनिस्टहरू छन्। हिजो लोकतन्त्रको हामीले सङ्घर्ष गऱ्यौँ, लडेका छौँ, नेपालमा राजतन्त्र समाप्त गरेर देशमा लोकतन्त्र स्थापित गर्नको लागि सबभन्दा ठुलो अहम भूमिका कम्युनिस्ट कार्यकर्ताहरूको छ। अग्रपङ्क्तिमा सङ्घर्ष गरेर लडेका छन्, जीवनको साथ दिएका छन्। यो कम्युनिस्टहरू अधिनायकवादी हुन्छन् भन्ने त्यो पुरानो थिएको कतैबाट उहाँले उद्धरण गरेर निरन्तर दोहोऱ्याइ राख्नुहुन्छ, त्यो खालि बेकार कुरा छ, त्यसमा म धेरै बहस गर्न चाहँदैन। कुरा के हो भने अब अहिलेको सन्दर्भमा अस्ति नै हाम्रो अध्यक्षले, दुइटै अध्यक्षले घोषणा गर्नुभयो कि यो एकता अब हामीले हाम्रो दम्भ देखाउन, प्रदर्शित गर्न, होइन, अहङ्कार प्रदर्शन गर्न, र हामीले सर्वसत्तावाद लाग्न गरेको होइन, हामी सबै प्रतिपक्षीहरूलाई, सबै विचार बोक्ने राजनीतिक पार्टीहरूलाई, जनताहरूलाई साथमा लिएर देशलाई समृद्धिको बाटोमा अगाडि बढाउने हामी खाका तयार गर्छौँ भनेर अध्यक्षहरूले व्यक्त गर्नुभएको छ। हामी त्यो कुरामा विश्वास गरौँ, अगाडि बढौँ।
हस्, थ्याङ्क यू सो मच। यहाँहरूको यो जुन गन्तव्य छ पुरा होस्, यहाँलाई पनि पुनः धेरै धेरै शुभकामना छ, यहाँको कार्यकाल सफल होस्, जनताका लागि काम गर्नुहोस्, मेरो आभार छ, म हार्दिक धन्यवाद पनि दिन चाहन्छु यहाँलाई।
धन्यवाद नवराजी, मेरा कुरा जनताको बिचमा पुर्याउने अवसर दिनुभयो, फेरि
हस्, थ्याङ्क यू सो मच। आज श्रोता एवं दर्शक मानवहरू, आजको यो तातो बहसमा हामीसँग अतिथिको रूपमा हुनुहुन्थ्यो नवगठित नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य एवं पूर्व एमालेका मान्य सांसद नेता हुनुहुन्थ्यो हामीसँग महेश्वर पाठक. उहाँसँग हामीले चर्चा परिचर्चा र बहस गर्यौँ. पछिल्लो समय नेपालका दुई कम्युनिस्ट एक बनेको छ, नेपाल कम्युनिस्ट पार्टी बनेको छ. यसको दिशा, यसका चुनौती र यसले ल्याउन सक्ने जनताको बिचमा जुन किसिमको सम्भावना छ, यो विषयमा हामीले कुराकानी गर्यौँ. सुन्नुभयो, हेरिदिनुभयो, आभार व्यक्त गर्छु. प्राविधिकमा मुकेश र सन्तोषजीलाई धेरै धेरै धन्यवाद दिँदै म पनि बिदा माग्छु. हवस्, नमस्कार.